गन्तीको पुस्तक मा हामी 31 अध्याय गन्तीको 31 अस्ति हामीले पढेको खण्डको एक दुईटा पद हामीले पढेर अस्तिको हप्ताको हाम्रो अध्ययनलाई चाहिँ अलिकति पुनर्वि सम्झना गरेर हामी अगाडि बढ्नेछौँ अनि तपाईँहरूलाई सजिलो हुन्छ। 31 एक पदमा अनि परमप्रभुले मोसेलाई यसो भन्नुभयो, मिद्यानीहरूसँग इजरायलीहरूको बदला लेऊ। अनि हामीले अध्ययन गर्यौँ कसरी मिद्यानीहरूलाई जसले चाहिँ इजरायलीहरूलाई चाहिँ मूर्ति पूजा गर्नलाई उनीहरूलाई खिचेर उनीहरूका स्त्रीहरूले विशेष गरी पुरुषहरूलाई अभिलाषामा खिचेर यो मूर्ति पूजामा लगेर ठुलो अपराध गराएको थियो। त्यसैले परमेश्वरले इजरायललाई पहिला इन्साफ गर्नुभयो, 24,000 मरे। त्यसपछि परमेश्वरले ती मिद्यानीहरूलाई इन्साफ गर्नुभयो, थुप्रै मरे। त्यसको पुरै बयान चाहिँ 31 अध्यायमा छ। अनि त्यो घटनामा चाहिँ बलाम पनि मारियो। बलाम जसले यो सिकाउनलाई त्यहाँ आएको थियो ऊ त घर पुग्न पनि पाएर हुन्छ। बलाम जसले चाहिँ श्राप त दिन सकेन तर तिमीहरूको स्त्रीहरू यसरी पठायो भने चाहिँ उनीहरूलाई मूर्ति पूजामा खिचेर परमेश्वरको रिस उठाउन चाहिँ सकिन्छ भनेर चाहिँ सिकाउने यो बलामलाई चाहिँ तरवारले मारे भनेर भनिएको छ। त्यो चाहिँ हामी पढ्छौँ 7 पदमा र 8 पदमा। 7 पद, अनि परमप्रभुले मोसेलाई आज्ञा गर्नुभए अनुसार उनीहरूले मिद्यानीहरूसँग लडाई गरे र सबै पुरुषहरूलाई मारे। अनि यो सबै पुरुषहरू भन्नाले चाहिँ हामीले चाहिँ अरू खण्डसँग तुलना गर्नुपर्छ। के सबै लोग्ने मान्छेहरू मरे त होइन रहेछ, सिपाहीहरू मात्र। किनभने कुनै बेला तपाईँले न्यायकर्ताको 6 अध्यायमा हेर्नुभएपछि त्यहाँ त मिद्यानीहरू फेरि छन् भनेपछि सिपाहीहरू चाहिँ सबै मारिएका हुन्। 8 पद, अनि अरू मारिएकाहरू बाहेक उनीहरूले मिद्यानका राजाहरूलाई अर्थात् 5 जना रहेछ उनीहरूको चाहिँ साँठगाँठ एबी रेकेम सुर हुर र रेबा नामक मिद्यानका 5 राजाहरूलाई मारे। सुर यो नाम त पहिला सुनेको थिएँ। यो सुर नै त्यो कोजबी त्यो आइमाईको बुवा हो जुन कोजबी चाहिँ जिम्री जो इजरायलको एउटा पुरुषसँग त्यसरी बेमेल जोडी भएर आएको थियो। उनीहरू चाहिँ बिहा गरेर नै आए जस्तो छ तर यो चाहिँ परमेश्वरले मनाइ गर्नुभएको थियो बिहोबारी नगर भनेर। उनीहरू चाहिँ एकदमै नडराइकन उनीहरू हठी भइकन गरेकोमा पिनेहासले चाहिँ उनीहरू दुवैलाई उनीहरूकै पालभित्र छिरेर चाहिँ भालाले मारेको थियो। अनि त्यहाँ 8 पदको बिचमा म रोकेको थिएँ, कम्ती भाग पढौँ न। उनीहरूले बओरको छोरा बालामलाई पनि तरवारले मारे, उसको पनि इन्साफ परमेश्वरले गरेर छोड्नु भयो। अब यो 2 पदमा चाहिँ त्यसपछि भन्ने शब्द छ। परमेश्वरले के भन्नुभएको थियो भने यो काम गर मिद्यानीहरूलाई इन्साफ गर्ने, त्यसपछि चाहिँ तिमी मर्नुपर्नेछ, तिम्रो चाहिँ अब बेला भयो, पृथ्वीबाट बिदा हुने। त्यसैले यो चाहिँ मोसेले गरेको अन्तिम औपचारिक उसको स्थानमा रहेर गरेको काम थियो मिद्यानीहरूमाथिको इन्साफ। त्यसपछि मोसेको मृत्युको बारेमा चाहिँ अब हामी हेर्नेछौँ। पहिला चाहिँ गन्ती 27 अध्यायमा यस विषयमा त प्रभुले अगाडिबाटै उसलाई भनिरहनु भएको थियो। मुसालाई अगाडिबाट नै उसको मृत्युको बारेमा चाहिँ बताउनु भयो, हामीलाई त्यसरी बताइएको छैन। कुन दिन हामी मर्छौँ हामीलाई थाहा छैन। समर बिग भाइ 22 वर्षको उमेर त्यसरी एक्सिडेन्ट परेर अहिले चाहिँ एकदम गम्भीर अवस्थामा छ। हामी खान्छौँ, हामी त बाँचिहाल्छौँ नि, मेरो त यसो जोड्छौँ होइन 50 वर्ष बाँकी छ भन्छ हामीले, तर त्यो तपाईँले जान्नुहुन्न। तर मोसेलाई चाहिँ अगाडिबाटै बताउनु भयो तिम्रो चाहिँ अब बेला भयो। गन्ती 27 अध्यायको 12 र 13 पदमा उहाँले के भन्नुभयो, तब परमप्रभुले मोसेलाई भन्नुभयो, यस अबारिम पहाडमाथि चढा र यस त्यस देशलाई हेर जो मैले इजरायलीहरूलाई दिएको छु। 13 पद, अनि तिमीले यसलाई देखेपछि जसरी तिम्रा दाजु हारुन मिल्न गए त्यसरी नै तिमी पनि आफ्ना मानिसहरू कहाँ मिल्न जानेछ। परमेश्वरले एउटा पहाडको कुरा गरिदिनुहुन्छ, अबारिम कता हो त्यो, त्यसैले हाम्रो फेरि भूगोल नक्सा यही हो हाम्रो नक्सा है, त्यसैले यर्दन नदी त्यहाँ इन्द्र बहिनीदेखि यहाँ कुनासम्म आइरहेछ होइन त, अनि यो यर्दन नदीको पारिपट्टि चाहिँ फाँट छ एउटा है, त्यो चाहिँ एउटा ठाउँलाई चाहिँ मोआबको मैदान भनेछ, जहाँ चाहिँ इजरायलीहरू छाउनी हालेर बसिरहेका छन्। अनि यदि अझ माथि हेऱ्यो भने चाहिँ त्यो पहाडहरू छन्, त्यसलाई चाहिँ अबारिमको पहाडको श्रृङ्खला भनिन्छ, अनि त्यसमा चाहिँ विभिन्न चुचुराहरू छन्। अनि परमेश्वरले चाहिँ मूसालाई भन्नुहुन्छ तिमी त्यही माथि चढ, किन तिमीले त्यहाँबाट चाहिँ हेर यतापट्टि, अब के हेर्ने, मैले दिन लागेको प्रतिज्ञाको देश, मूसा तिमीले चाहिँ हेर्न चाहिँ पाउनेछ, पस्न चाहिँ पाउने छैन। अनि त्यो कुरा चाहिँ हामीले पहिला अध्ययन गरेका थियौँ, मूसाले परमेश्वरको आज्ञा विपरीत एउटा काम गरेकोले ऊ पस्न पाइरहेको छैन। ऊ यति विश्वासयोग्य, यति परमेश्वरको आदर गर्ने असल दास भएर पनि ऊ चाहिँ एउटा अगुवा भएकोले चाहिँ उसको गल्ती चाहिँ एकदम ठुलो मानिन्थ्यो, अरूले गरेको भन्दा ठुलो मानिन्छ, किनभने उसले एकजनाले गर्दा धेरैको आँखामा चाहिँ परमेश्वर जति पवित्र देखिनुपर्ने थियो देखिन पाउनु भएन। अनि त्यसैले चाहिँ मूसालाई भन्नुभयो तिमीले चाहिँ हेर्न चाहिँ म दिन्छु तिमीलाई, माथि चढ अनि तिमीलाई चाहिँ माथिदेखि तल दक्षिणसम्म म देख्ने मौका दिन्छु भन्नुभयो। एकछिन यो अबारिम जुन पहाड भनेछ नि कुन चाहिँ सुरु हो त त्यो पनि तोक्नु भएको छ लगभग हामीलाई चाहिँ। त्यसैले एकचोटि चाहिँ हामी व्यवस्था 32 अध्यायमा जाउँ, व्यवस्था 32 अध्याय, व्यवस्था 32:49 पद हेर्न लागिरहेछ। बत्तीस अध्याय व्यवस्थाको 4:49 पदमा चाहिँ परमेश्वरले फेरि यो आज्ञा दिनुहुन्छ, यो पहाडमाथि चढ भन्नुहुन्छ, तर बिचमा अलिकति काम रहेछ, अनि फेरि पछि त्यो काम सकिसकेपछि अब चढ भन्नुहुन्छ फेरि है। 49:50 पदमा हेर्नुहोस् त, यस अबारिम पहाड, अनि त्यसपछि अर्को नाम पनि दिएछ, नबो पहाडमाथि चढ जो यरिकोको सामुन्ने मोआबको देशमा छ, अनि कनान देशलाई हेर जो म इजरायलीहरूलाई अधिकारको भागको रूपमा दिन्छु। त्यसैले यहाँ के पायो, अबारिम चाहिँ श्रृङ्खला रहेछ, नबो भन्ने चाहिँ त्यो एउटा अझ निश्चित ठाउँ रहेछ नबो, तर त्यो ठाउँलाई छ नि फेरि अर्को नामले पनि जनाएको छ, यो चाहिँ ताकुरा नै जस्तो छ। 34 अध्यायमा जानुहोस् त, 34:1 पद, जब मूसा साँच्चै नै अब यो आज्ञा पालन गर्दै ऊ चाहिँ अब माथि चढ्छ, अनि धेरै चाखलाग्दो कुरो छ है, मूसा माथि चढ्छ अनि कहिले फर्केर आउँदैन है। मूसा 34:1 पद, अनि मूसा मोआबका मैदानहरूबाट यरिकोको सामुन्ने भएको नबो पहाडमाथि पिसगाको टाकुरामा चढे, त्यो टाकुरा पनि उल्लेख छ, त्यो टाकुराको नाम चाहिँ पिसगा, अनि त्यहाँबाट चाहिँ पुरै अब हेर्छ यतातिर है, दूरबिन पनि चाहिँदैन किनभने इजरायल देशलाई माथिदेखि तलसम्म राम्रो मौसम भएको दिनमा छ्याङ्गै देख्न सकिन्छ। हाम्रो यात्रामा चाहिँ उतापट्टि जान पाएनौँ किनभने त्यो जोर्डन देशमा पर्छ है, हामीसँग भएको भिजा त इजरायलको लागि थियो, त्यसैले हामीले चाहिँ जोर्डन देश चाहिँ यताबाट हेऱ्यौँ, तर उताबाट मूसाले हेरेको चाहिँ अब हामीले सानो बयान सुन्छौँ यहाँ पढौँ त, अनि परमप्रभुले उनलाई सारा देश देखाउनु भयो, उल्लेख छ गिलाद दानसम्म 2 पद, र सारा नप्ताली एप्रेम र मनुष्यको देश अनि यहुदाको सारा देश पश्चिमी समुद्रसम्म, पश्चिम चाहिँ यता याद गर्दै हुनुहुन्छ कुन चाहिँ समुद्र हो, यो चाहिँ भूमध्य सागर पनि देख्न सकिरहेछ उसले पुरै पारे। अनि त्यसपछि उल्लेख छ तीन पद अनि दक्षिण र खजुरका रुखहरूको सहर यरिको को बिजीको मैदान जोहरसम्म उसले पुरै देख्छ, तर ऊ जान पाउँदैन है। उसलाई चाहिँ कति जान मन थियो, अब्राहमलाई प्रतिज्ञा गरेको, इसहाक याकुबलाई प्रतिज्ञा गरेको, शताब्दीमा बितिसके अब पस्ने बेलामा चाहिँ मोसा जान पाउँदैन। एकचोटि फेरि त्यसैले ऊ जान नपाएको कुरा नहेर मलाई हेर्न चाहनुहुन्छ भने गन्ती 27:14 त्यहाँ पढेको छ, मैले अघि छोटकरीमा उल्लेख गरेँ। उसले चाहिँ परमेश्वरले इजरायलहरूलाई पानी खुवाउनको लागि एकचोटि चाहिँ हिर्काऊ भनेर चट्टानबाट पानी निस्केको थियो, त्यो चाहिँ यात्राको सुरुतिर, अनि यो चाहिँ यात्राको अन्ततिर फेरि पनि पानीको अभाव हुँदाखेरि यसपालि चाहिँ चट्टानलाई बोल मात्र भन्नुभएको थियो, तर मुसा चाहिँ गएर चट्टानलाई चाहिँ हिर्कायो। जब कि ऊ बोल्नु मात्र पर्थ्यो अनि पानी निस्किन्थ्यो, तर उसले गएर लौरोले हिर्कायो। अनि यो हिर्काउनुको कारण चाहिँ के थियो भने मुसाको हृदयभित्र चाहिँ गडबड भइसकेको थियो। कसरी गडबड भयो भने त्यो इजरायलीहरूको गनगनले उसलाई चाहिँ बढी नै भयो। ऊ एकदम नम्र थियो, सबभन्दा नम्र भनेको छ, तैपनि उसको पनि धीरजको सीमा टुटेछ। तर हामी धन्यवाद दिन सक्छौँ परमेश्वरको धीरजको सीमा चाहिँ कहिले पनि टुट्दैन। अनि मुसाले विचारै नगरिकन बोले भनेछ, वचनसँग 106 पनि त्यो बयान गरेको छ। अनि उसले चाहिँ परमेश्वरको आज्ञा विपरीत उसले चट्टानलाई चाहिँ लौरोले हिर्काउँछ, पानी चाहिँ आउँछ, तपनि परमेश्वरले भन्नुहुन्छ तिमीले चाहिँ मलाई समुदायको सामु पवित्र नतुल्याएकोले तिमी पनि हारुन पनि, त्यो लट्ठी चाहिँ हारुनको थियो, जान पाउने छैन। त्यो चाहिँ हामीले हेरिसकेको छौँ। त्यसैले यो कुरा 4 यहाँ लेखिएको कुरा फेरि पढ्छौँ 34:4। अनि परमप्रभुले उनलाई भन्नुभयो, मैले म यो तिम्रो वंशलाई दिनेछु भनी अब्राहम इसहाक र याकुबसँग कसम खाएको देश यही हो, मैले तिमीलाई यो आफ्नै आँखाले देख्न दिएँ तर तिमी चाहिँ पारी जान पाउने छैनौ। अनि यो देश अति नै सुन्दर थियो त्यो बेलामा, अहिले त्यति सुन्दर छैन, अहिले श्राप परेको छ। इजरायलले आफ्नै मसीह प्रभु येशूलाई क्रुसमा टाँगेदेखि यता त्यो देश चाहिँ शताब्दीसम्म चाहिँ मरुभूमि नै बनिसकेको थियो। खालि 60 अगाडिदेखि अलिअलि इजरायलीहरूले आफ्नै बलले उनीहरूले चाहिँ आफ्नै बुद्धि लगाएर चाहिँ अलिअलि सिँचाइ गर्दै गर्दै त्यहाँ केही हरियाली चाहिँ भएको छ, तर पहिला जस्तो दुध र मह बग्ने देश भनेर जुन बयान गरिएको थियो त्यस्तो प्रशस्तता चाहिँ आजसम्म पनि छैन। तर 1000 राज्यमा चाहिँ यो फेरि हुनेछ, त्यहाँको नुनको बेसीहरू सबैमा माछा हुनेछन् भनेको छ। मलाई लाग्छ अवश्य नै हाम्रो आउने अध्ययनमा चाहिँ त्यो 1000 राज्यको बयानहरू पढ्दाखेरि हामीले चाहिँ त्यो सुन्न पाउनेछौँ। त्यसपछि के भयो, अब 5 प्रभुले भन्नुभयो, यसरी परमप्रभुको वचन अनुसार परमप्रभुका दास मोसा त्यहाँ मोआबको देशमा मरे। 6 अनि ऊ एक्लो छ त्यहाँ, ऊ एक्लै गएको हो, अब कसले उसको दफन गर्ने? ज्यादै चाख लाग्दछ त्यहाँ दफन गर्ने एकजना हुनुहुन्छ। 6 अनि बेत पोरको सामु मोआब देशको बेसीमा उहाँले उनलाई गाड्नु भयो। परमेश्वर आफैले आफ्नो दासलाई यति आदर गर्नुभयो। अनि इजरायलीहरूको आँखामा त मोसा त कहिले पनि नमरेको जस्तो देख्यो, किनभने मोसा अबारिम डाँडा चढ्छ, पिस्गाको टाकुरामा जान्छ, ऊ कहिले पनि फर्केर आउँदैन। मोसालाई चाहिँ परमेश्वरले नै गाड्नुभयो, यसको मतलब उसको चिहान कुनै इजरायलीले देख्न पाएन, कुनै मानिसको आँखाले चाहिँ परमेश्वरको यो आदरणीय दासलाई को मरेको शरीर चाहिँ कसैले पनि देखेन। अनि यहाँ त्यसैले लेखेको छ, तर आजको दिनसम्म उनको चिहानको विषयमा कसैलाई थाहा छैन। धेरैलाई अनि तपाईँलाई पनि अवश्य प्रश्न लाग्छ, किन परमेश्वरले यसो गर्नुभएको? हारुनलाई गाडेको थाहा छ, मरियमलाई गाडेको थाहा छ, अब्राहमलाई गाडेको मक्पेला अस्ति हामी गएको थियौँ त्यो ठाउँ थाहा छ। मोसाको चिहान चाहिँ किन उहाँले थाहा नदिनुभएको? खालि हामीले केही अनुमान मात्रै गर्न सक्छौँ। इजरायलीहरू र अरू मानिसहरू जस्तै एकदमै चाहिँ मूर्ति पूजा गर्ने उनीहरूको हृदय थियो। मान्छेलाई परमेश्वर बनाउने एउटा मान्छेभित्र एउटा राम्रो हृदय छ। एउटा चिजलाई एउटा मान्छेलाई यति उचाल्ने कि ईश्वर नै बिर्सिने परमेश्वर नै बिर्सिने सम्भावना धेरै छ। मूसाले यति उच्च कामहरू परमेश्वरले उसद्वारा गर्नुभयो अनि यति विश्वासयोग्य थियो यति उदाहरणीय थियो कि मान्छेहरूले इजरायलीहरूले सायद उसलाई पुज्थ्यो होला उसको चियान भएको भयो अहिले चाहिँ त्यहाँ चाहिँ एउटा थान हुन्थ्यो होला। त्यसैले मेरो अनुमानले चाहिँ परमेश्वरले चाहिँ मूसाको चिहान देख्न दिनुभयो अनि एउटा विशेष छ त्यो त्यसलाई सुनेको छैन तर यहुदाको पत्रमा मूसाको लासको विषयमा चाहिँ शैतानसँग त्यहाँ केही विवाद गर्न स्वर्गदूतहरू आएको छ। फेरि स्वर्गदूतले चाहिँ देखिरहेको थियो शैतान स्वयं आइरहेको थियो त्यहाँ के गर्न चाहेको नि मूसाको लास लिएर चाहिँ केही गडबड गर्न चाहिरहेको थियो तर परमेश्वरले मिकायल भन्ने एउटा स्वर्गदूत पठाएर त्यो शैतानलाई चाहिँ छुन दिनुभयो। त्यसरी पनि त्यो पनि चाखलाग्दो छ है। अब मूसा मर्दाखेरि कस्तो थियो उसको अवस्था एकदम कुप्रो परेर होइन म त अब मर्नलाई होइन त्यस्तो थिएन ऊ त पुरा बलमा थियो हजुर हेर्नुहोस् न सातपद अनि आफ्नो मृत्यु हुँदा मूसा 120 वर्षका थिए उनको आँखा धमिलो भएको थिएन न त उनको बल नै घटेको थियो। अनि त्यसपछि आठपद अनि मोआबको मैदानमा इजरायलीहरू मूसाको निम्ति 30 दिनसम्म रोए तब मूसाको निम्ति रुने र विलाप गर्ने दिनहरू पुरा भए। ठुलो शोक मनाए मूसाको लागि। अब कति पटक यस्तै हुन्छ मान्छेलाई चाहिँ होइन मरेकोमा एकदम दुःख मान्छ तर उसले भनेको कुरा चाहिँ मान्दैन फेरि के काम थियो। अनि इजरायलीहरू चाहिँ यसको नम्बर एक उदाहरण हुन् तर हामी उनीहरूलाई मात्रै के दोष दिने हामी पनि त्यस्तै खालको छौँ। फलाना मान्छे कति राम्रो फलाना मान्छे भन्छौँ तर उनीहरूले भनेको दिएको परमेश्वरको सल्लाह चाहिँ हामी मान्दैनौँ भने त्यो चाहिँ के भन्ने अघि भाइले भन्नुहोस् देखावटी मात्रै भन्नुपर्छ होला है अथवा एउटा मानवीय मात्र एउटा मानवीय भावना मात्र। अब तर यहाँ दुईवटा कुरा भने मैले एक चाहिँ परमेश्वरले यो पहाड चढ भन्नुभयो अनि त्यसपछि एक दिन चाहिँ ऊ पहाड चढेर त्यहाँ नै परमेश्वरले उसलाई गाड्नु भयो है। तर त्यो दुईवटा घटनाको बिच चढ भनेको र चढेको घटना र उसको मृत्युको घटना भएको बिच चाहिँ दुईवटा मुख्य अथवा महत्त्वपूर्ण कुराहरू चाहिँ भएको छ। एउटा कुरा चाहिँ मूसाको ठाउँ कसले लिने त अब इजरायललाई गोठालो गर्ने एउटा व्यक्ति त चाहियो नि अनि त्यो विषय चाहिँ बताइएको छ एकजना यहोशू भन्ने व्यक्तिलाई चाहिँ नियुक्त गरिन्छ मूसाको ठाउँ लिनलाई। दोस्रो कुरा चाहिँ मूसा आफैलाई आफैले चाहिँ लामो समय लगाएर पहाड चढ्नुभन्दा अगाडि चाहिँ एउटा एकदम महत्त्वपूर्ण काम के गर्छ भने उसले धेरै परिश्रम गरेर त्यो इजरायलीहरूलाई चाहिँ सिकाउँछ शिक्षा दिन्छ। यो दुईवटा कुरा चाहिँ हामीले अध्ययन गर्नुपर्छ। पहिलो चाहिँ यहोशू भन्नेले मूसाको ठाउँमा नियुक्त गरिएको कुरा र दोस्रो चाहिँ मूसाले इजरायलीहरूलाई एकदम परिश्रम साथ परमेश्वरका कुराहरू अन्तिम पटक सिकाएको कुरा। अनि यहोशूको कुरा गर्नुभन्दा अगाडि चाहिँ छोटकरीमा चाहिँ यो मूसाले इजरायलीहरूलाई सिकाएको कुरा चाहिँ कहाँ छ त भन्ने प्रश्नको जवाब चाहिँ म दिन्छु। त्यो चाहिँ जुन मूसाले सिकायो है केही समय नै लाग्यो जस्तो है किनभने यो लामो छ यो पुरै उसले दिएको शिक्षा लाई चाहिँ व्यवस्थाको पुस्तक भनिन्छ त्यो चाहिँ बाइबलको पाँचौँ पुस्तक हो। त्यसैले व्यवस्थाको पुस्तक चाहिँ के हो भन्यो भने चाहिँ त्यो नयाँ पुस्ता जो चाहिँ अब प्रकृति भएको प्रतिज्ञा गरेको देशभित्र छिर्न लागेछन् उनीहरूलाई चाहिँ मूसाले आफू मर्नुभन्दा अगाडि उनीहरूलाई सम्झाएको, सिकाएको, चेतावनी दिएको, अर्पी दिएको अनि उनीहरूलाई मुख्य मुख्य कुराहरूमा ध्यान आकर्षण गरेको त्यो लामो उसको प्रवचन हो जुन चाहिँ त्यो मैदानमा उसले सिकाउँछ। तर त्योभन्दा अगाडि चाहिँ मुसाले चाहिँ एउटा काम गर्नुपर्छ, त्यो के भने ऊ मरेपछि उसको ठाउँ लिने व्यक्तिलाई चाहिँ नियुक्त गर्नुपर्छ। त्यसैले गन्ती 27 अध्यायमा फेरि फर्केर जाउँ, यो कसरी यो नियुक्ति गर्ने कार्य भयो, कहाँबाट यो कुरा निस्कियो, त्यो कुरा चाहिँ हामीलाई राम्रोसँग बताइएको छ। 27:15 पदमा जब परमेश्वरले भन्नुभयो ल मूसा अब तिमी चाहिँ यो अबारिमको पहाड चढ, त्यहाँ तिम्रो मृत्यु हुनेछ भन्दाखेरि तुरन्त ऊ दौडिँदैन, उसले चाहिँ प्रार्थना गर्न थाल्छ, ऊ परमेश्वरसँग कुरा गर्न थाल्छ। के कुरा गर्छ? 15 पद, तब मूसाले परमप्रभुलाई यसो भने, 16 पद, सबै मानिसहरूका आत्माहरूका परमेश्वर परमप्रभुले समुदायमाथि एउटा मानिसलाई नियुक्त गरून् जो तिनीहरूको अघि अघि बाहिर जाओस् र तिनीहरूको अघि अघि भित्र आओस्, अनि उसले तिनीहरूलाई डोर्याएर बाहिर लैजाओस् र तिनीहरूलाई भित्र ल्याओस् र परमप्रभुको समुदाय गोठाला बिनाको भेडाहरू जस्तो नहोस्। देख्नु भाइ मूसा कुरिले कस्तो छ, उसले अब म प्रतिज्ञाको देश देख्न पाएन भनेर ऊ चाहिँ ठुसुको परेर बसिरहेको छैन, ऊ चाहिँ एकदमै रिसाएर चाहिँ एकदम निराश भएर अब यत्रो मैले परमेश्वरको सेवा गरेँ, यत्रो मैले फारोको राजदरबार छोडेर आएँ अनि मलाई चाहिँ प्रतिज्ञाको देशभित्र छिर नदिने भनेर ऊ चाहिँ रिसाएर बसिरहेको छैन। उसको सोचाइ आफ्नो विषयमा छँदा पनि छैन, उसले चाहिँ कसको विषयमा सोच्दैछ, इजरायलको बारेमा सोच्दैछ, परमेश्वरको बगाको बारेमा चाहिँ उसले विचार गरिरहेछ। ऊ एकदम निस्वार्थी थियो। यस्तै व्यक्तिहरूलाई परमेश्वरले चाहिँ आफ्नो अगुवाहरू चुन्नुहुन्छ। ऊ निस्वार्थ भावनाको थियो, उसको हृदय चाहिँ अझ निस्वार्थ मात्र होइन एकदम परमेश्वरको कामको भलाइको लागि सोचिरहने, चिन्तन गरिरहने व्यक्ति थियो। धन्य हो त्यो चाहिँ समूह, त्यो परिवार जहाँ त्यस्तो बुवामा छ जसले चाहिँ आफ्नो विषयमा सोचिरहेको छैन तर आफ्नो परिवारको उन्नतिको लागि, मण्डलीको उन्नतिको लागि आफ्नो जुन ठाउँमा आएको छ। मूसा जस्तै परमेश्वरकै जस्तो हृदय थियो उसको चाहिँ, ऊ चाहिँ एउटा गोठालो थियो, साँच्चै गोठालो। अनि त्यसैले भन्छ अब म भएन भने त्यसपछि अर्को गोठालो हुन चाहियो भन्छ। अनि त्यसैले उसको बयानी एउटा गोठालोको छ, उसले भन्छ ऊ अघि अघि जाओस्, उसले तपाईँको बगाललाई भित्र ल्याओस्, गोठालो बिनाको भेडा जस्तो नहोस्। अनि त्यसैले बाइबलमा चाहिँ पुरानो नियममा पनि अगुवाहरूलाई गोठालो भनिएको छ, नयाँ नियममा पनि अगुवाहरूलाई गोठालो भनिएको छ। प्रभु येशू आफैलाई चाहिँ तीन प्रकारको गोठालोको नाम दिएको छ उहाँलाई। एक चाहिँ उहाँलाई असल गोठालो भनेको छ योहन्ना 10 अध्याय, किन? किनभने उहाँले आफ्नो प्राण दिनुभयो भेडाको लागि। दोस्रो चाहिँ उहाँलाई चाहिँ महान गोठालो भनेको छ हिब्रू 13 अध्यायमा, किन? किनकि उहाँ मरेर पनि बौरी उठ्नु भएको। तेस्रो उहाँलाई चाहिँ मुख्य गोठालो पनि भनेको छ 1 पत्रुस 5:5, किन? किनकि उहाँ चाहिँ बगाललाई लिन आउँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ मूसाले यो भनेपछि परमेश्वरलाई यो प्रार्थना अति मनपर्छ अनि तुरुन्तै यसको जवाफ आउँछ। 18 पदमा हामी पढ्छौँ, अनि परमप्रभुले मूसालाई भन्नुभयो नूनको छोरा योशूलाई ल्याऊ, एउटा मानिस जसभित्र आत्मा हुनुहुन्छ र उसमाथि आफ्नो हात राख, अनि उसलाई पुजारी एलाजारको सामु र सम्पूर्ण समुदायको सामु खडा गर र तिनीहरूकै आँखाको अघि उसलाई जिम्मेवारी देऊ, अनि तिम्रो महिमाको केही अंश उसमाथि राखिदेऊ, फलस्वरूप इजरायलीहरूको सम्पूर्ण समुदायले आज्ञा पालन गरोस्। अनि ऊ पुजारी एलाजारको सामु उभियोस् र एलाजारले उसका निम्ति उरिमको निर्णय मुताबिक परमप्रभुको सामु सल्लाह मागोस्, उसको वचन मुताबिक, उसैको वचन मुताबिक तिनीहरू बाहिर जाउन् र उसैको वचन मुताबिक तिनीहरू भित्र आउन्, ऊ र उसित सबै इजरायलीहरू सम्पूर्ण समुदाय नै बाइस पद तब मूसाले परमप्रभुले उनलाई आज्ञा गर्नु भए अनुसार गरे अनि उनले यहोशूलाई लिएर पुजारी एलाजार र सम्पूर्ण समुदायको सामु तिनलाई खडा गरे अनि उनले तिनीमाथि आफ्ना हातहरू राखे र परमप्रभुले मूसाद्वारा आज्ञा गर्नु भए अनुसार तिनलाई जिम्मेवारी दिए। देख्नुभयो मूसाले यहोशूलाई चुनेको होइन, परमप्रभुले नै यहोशूलाई चाहिँ चुन्नु भएको। को यो यहोशू? यहोशू चाहिँ योभन्दा 40 वर्ष अगाडि चाहिँ त्यस्तै लगभग 40 वर्षकै उमेरतिरको व्यक्ति थियो, जो चाहिँ मूसाको एउटा सेवक थियो। सेवक भनेको नोकर वास्तवमा। मूसाले जे जे अराउ पराउ गर्छ त्यही गर्ने मान्छे हो यहोशू। है ऊ चाहिँ कुनै पनि विशेष उसको खास पद थिएन, तर मूसाले उसलाई चाहिँ विश्वासयोग्य मान्छे देखेर उसलाई चाहिँ आफ्नो सेवक बनाएको थियो। भनेपछि मूसा सँगसँगै जान्थ्यो। माथि 10 आज्ञा लिनलाई जब सिनाइ पर्वत चढ्यो मूसा, यहोशू पनि आधा बाटोसम्म त चढेको थियो अनि त्यहीँ पर्खेर बसिरहेको थियो नहुन्जेलसम्म 40 दिनसम्म। है अनि यहोशू चाहिँ त्यसैले एउटा साधारण व्यक्ति थियो, तर अब ऊ चाहिँ इजरायलको अगुवा भएको छ। यसबाट केही सिक्नुहुन्न र है, जब हामी सानो काम जो हामीलाई दिइन्छ नि एउटा सेवकको रूपमा, एउटा विश्वासयोग्य भएर अघि हामीले सुन्यौँ है, त्यो पुरा गर्छौँ भने हामीलाई त्योभन्दा ठुलो काम दिइन्छ। जहिले पनि त्यो नियम, यदि जे पाएको सानो हाम्रो ठाउँ जे छ त्यसमा नै हामी विश्वासयोग्य हुँदैन भने हामीलाई त्योभन्दा बढी जिम्मेवारी दिनु हुँदैन। यहोशू चाहिँ विश्वासयोग्य ठहरियो। उसको विश्वासयोग्यता चाहिँ एकदमै झल्केको कुन बेला हो भने एकदम ठुलो जाँच जब भयो इजरायलमा। यो चाहिँ यो घटना हुनुभन्दा झन्डै 40 वर्ष अगाडिको घटना हो, 38 वर्ष जति अगाडि, जब चाहिँ इजरायल देशभित्र अब छिर्ने बेला भइसकेको थियो उहिले नै। अनि 12 जना इजरायलीहरू गएर चाहिँ त्यो कनान देशको भेद लिएर आएका थिए, झुप्पा झुप्पा अङ्गुरहरू अनारहरू अनि त्यहाँका दारिमहरू लिएर आएका थिए। तर गएका 12 जना मध्येमा चाहिँ 10 जनाले चाहिँ हामी त्यो देश लिन सक्दैनौँ, त्यहाँको मान्छेहरू ज्यादै डर लाग्दछन्, अलग्गा छन्, पर्खालहरू पनि अलग्गा छ, हामी जान सक्दैनौँ भनेर उनीहरूले अविश्वासमा सारा समुदायलाई चाहिँ निरुत्साहित पार्थे। तर 2 जनाले चाहिँ यो सुन्ने बित्तिकै के गरे थाहा छ तपाईँलाई? एकजनाको नाम चाहिँ, दुईजना चाहिँ, एकजना यहोशू थियो, अर्को चाहिँ कालेब थियो। त्यो 2 जनाले तुरन्त यो सुन्ने बित्तिकै, जब चाहिँ इजरायलीहरू चाहिँ किन हामीलाई यहाँ ल्याएको त्यसो भए, हामी जानै नसक्ने ठाउँ रहेछ, 10 जनाले त्यस्तो भनिसक्यो हामी जान्न भन्ने बित्तिकै 2 जनाले चाहिँ आफ्नो लुगा च्यातेका थिए, एउटा चाहिँ यहोशू, एउटा चाहिँ कालेब। लुगा च्यातेर उनीहरूले भने कि परमेश्वरको आज्ञा मान्न हामी ढिलो नगरौँ, परमेश्वरले हामीलाई त्यो देश दिन सक्नुहुन्छ किनभने उहाँ नै हाम्रो साथमा हुनुहुन्छ, हामी तुरन्त जाउँ भन्ने चाहिँ एकजना यहोशू थियो। त्यसैले उसको विश्वासयोग्यता, उसको साहस, परमेश्वरमाथि उसको विश्वास त्यही देखिन्छ, अरूहरूको त विश्वासै रहन्छ। त्यसैले समस्यामा हो हामी जाँचिने, तपाईँको साँचो विश्वास कस्तो छ जुन बेला त्यहाँ समस्या आउँछ। त्यसैले पनि हो कतिपटक मण्डलीमा समस्या आउन दिनुहुन्छ, त्यहाँबाट छुट्टिन्छ व्यक्तिहरू, को चाहिँ परमेश्वरपट्टि छन्, को चाहिँ संसारपट्टि छन्। त्यसैले यहाँ यहोशू मर्या छैन, ऊ पहिलाको पुस्ताको हो, ऊ मर्या छैन, ऊ चाहिँ अब 80 वर्ष पुगिसक्यो है, अनि उसलाई चाहिँ नियुक्त गरिएको छ। अनि त्यो चाहिँ भयो उसको नियुक्ति। तर छ नि केही कुराहरू यहाँ चाखलाग्दो छ, त्यो के भने एकचोटि हामी व्यवस्थाको 34 अध्यायमा हेर्नुपर्छ। व्यवस्था 34 एउटा पहिलो कुरा चाहिँ के हो भने यहोशू चाहिँ पवित्र आत्माले नियन्त्रण गरिएर हिँड्ने मान्छे थियो। यो एकदम महत्त्वपूर्ण कुरा छ जहिले पनि बाइबलमा आफ्नै सोच विचार अनुसार हिँड्ने मान्छे होइन ऊ चाहिँ पवित्र आत्माको नियन्त्रणमा हिँड्ने मान्छे त्यसलाई के भनिन्छ दिदीबहिनीले भन्नुहुन्छ कि पवित्र आत्माले नियन्त्रण हुनलाई चाहिँ एफसी 5:18 के भनेको छ आज्ञा स्वरूप दिदीबहिनीहरूलाई थाहा छ एफसी 5:18 दाजुभाइहरूलाई थाहा छ पवित्र आत्माले नियन्त्रण हुनुलाई चाहिँ हजुर बुद्रमा हो पवित्र आत्माले भरपूर हो त्यो भनेको थाहा छ तपाईँलाई के हो भरपूर हो यो एकदम राम्रोसँग यो परिभाषा एकदम निश्चित हुनुपर्छ हाम्रो हृदयमा पवित्र आत्माले भरपूर हो भनेको चाहिँ पवित्र आत्माको नियन्त्रणमा हिँड भनेको पवित्र आत्मा परमेश्वरले नै हाम्रो जीवनलाई चाहिँ कन्ट्रोल गरिरहेछ है उहाँको डर छ हामीलाई उहाँले हुन्छ भने मात्र हामीलाई हुन्छ उहाँले हुँदैन भने हामीलाई हुँदैन भनेपछि हाम्रो इच्छालाई चाहिँ हामीले क्रुसमा टाँगेको छौँ अनि हामी चाहिँ समर्पित भएको छौँ अनि त्यस्तो व्यक्तिलाई पवित्र आत्माले भर्नुहुन्छ आफ्नो सामर्थ्यले चाहिँ चलाउनुहुन्छ अनि यहोशूको बारेमा परमेश्वर स्वयंले भन्नुभयो उसँग चाहिँ आत्मा हुनुहुन्छ भनेछ अनि 9 पदमा हेर्नुहोस् त व्यवस्थाको 34:9 34:9 लेखेको छ अनि नुनका छोरा यहोशु बुद्धिको आत्माले परिपूर्ण थिए बुद्धि परमेश्वरबाट आउँछ जब उहाँलाई हाम्रो जीवन नियन्त्रण गर्न दिन्छ अब हाम्रो वार्षिक बैठकमा हामी चाहिँ टिकनहरू हामीले चाहिँ मत दिएर छान्नु परेको छ एकचोटि प्रेरित 6:1 जाँदा कस्तो व्यक्तिलाई हामीले छान्नुपर्छ कस्तो योग्यता हुनुपर्छ भनेर उहाँले हामीलाई भन्नुभएको छ एकदम प्रष्ट बताएको छ प्रेरित 6:1 प्रेरित 6:3 हामीलाई यस्तो व्यक्तिहरूलाई चाहिँ नियुक्त गर भनेर भन्नुभएको छ यसकारण भाइहरू हो आफ्नो बीचबाट नाम चलेका पवित्र आत्मा र बुद्धिले भरिएका 7 मानिसहरूलाई खोज जसलाई हामी यस काममा नियुक्त गर्न सकौँ अनि त्यसैले पवित्र आत्माको नियन्त्रणमा हिँड्ने व्यक्तिलाई चाहिँ मात्रै हामीले चाहिँ नियुक्त गर्नुपर्छ यदि त्यस्तो व्यक्ति नै छैन भने बरु कोही पनि नियुक्त नगर्ने परमेश्वरको वचनलाई हामीले चाहिँ अवहेलना गर्नुभन्दा बरु पर्खनु नै राम्रो हुन्छ 1-2 वर्ष हतार गर्नु पर्दैन तर कोही छ भने पवित्र आत्माको नियन्त्रणमा हिँड्ने व्यक्ति हो सिद्ध भनेको होइन मोसा पनि सिद्ध थिएन यहोशू पनि के सिद्ध हुन् यहोशू पनि एकचोटि उसको डाहाको कुरा छ बाइबल उल्लेख गरेको छ सबैभन्दा उत्तम व्यक्तिहरूको पनि कमजोरीहरू बाइबल उल्लेख गरेको घरिघरि पाउँछ तर हामीले चाहिँ जो चाहिँ पवित्र आत्मा को नियन्त्रणमा हिँड्न इच्छुक र त्यो हुनुपर्छ भनेर आफूलाई चाहिँ सुम्पिएर हिँड्न खोजिरहेको व्यक्तिहरू चाहिँ हामीले नियुक्त गर्नुपर्छ अब त्यसैले फर्केर जाउँ व्यवस्थाको 34:1 फेरि पवित्र आत्माको नियन्त्रणमा हिँड्ने व्यक्ति हुनै पर्छ इजरायलको अगुवा हुनलाई मण्डलीमा नेतृत्व गर्नलाई किन प्रश्न उठ्छ अब किन एकछिन सोच्छौँ त हामी किन यो आवश्यक छ परमेश्वरको काम मान्छेको सामर्थ्यले गर्दा हुन्छ कि परमेश्वरकै सामर्थ्यले गर्नुपर्छ परमेश्वरकै सामर्थ्यले गर्नुपर्छ परमेश्वरको काम परमेश्वरकै सामर्थ्य चाहिन्छ भनेको पवित्र आत्मा बिना सकिँदैन अनि त्यसैले गर्दाखेरि हामी 9 पदमा पुरै पढ्छौँ अनि नुनका छोरा यहोशू बुद्धिको आत्माले भरि परिपूर्ण थिए किनकि मोसाले तिनीमाथि आफ्नो हात राखेका थिए अनि इजरायलीहरूले तिनको कुरा ध्यानसित सुने र परमप्रभुले मोसालाई आज्ञा गर्नुभए अनुसार गरे। त्यसरी सबैको सामु चाहिँ ऊ नै परमेश्वरले चुन्नुभएको व्यक्ति हो भनेर चाहिँ प्रष्ट गर्नलाई चाहिँ यो गरिएको थियो, यो हात राख्ने काम, ताकि सारा इजरायलले जानन् कि यो चाहिँ परमेश्वरकै निर्देशन बमोजिम भइरहेछ भन्ने कुरा। अनि त्यहाँ चाहिँ औपचारिक रूपले नै गरियो, एलाजार पुजारी त्यहाँ खडा भएको थियो अनि त्यहाँ इजरायलको समुदाय पनि खडा भएको थियो। अनि दश पदमा त्यसपछि यहाँ केही भिन्नता पाउँछ मूसा र योशु। योशु चाहिँ नियुक्त भयो, तर योशु भनेको मूसा होइन नि, फेरि मूसा भनेको मूसै हो, योशु मूसा होइन। दश पद अनि त्यस समयदेखि उसो फेरि इजरायलमा मूसा जस्तो अरू कुनै भविष्यवक्ता उठेन, मूसा जस्तो अरू कुनै पनि अगुवा आएन रे इजरायल। के फरक थियो मूसा र योशु र पछिका अगुवाहरूमा के फरक थियो? फरक चाहिँ यो थियो, यहाँ भनेको छ जसलाई, दश पदमा भनेको छ भनेको मूसालाई परमप्रभुले आम्ने सामने गरी जान्नुहुन्थ्यो अरे। के भनेको यो? यसको मतलब चाहिँ परमेश्वर प्रत्यक्ष नै मूसासँग बोल्नुहुन्थ्यो, योशुसँग त्यसरी बोल्नु भएन पछि। मूसासँग चाहिँ आम्ने सामने बोल्नुहुन्थ्यो अरे। अन्त मलाई थाहा छ हामी विश्वासीहरू एक दिन परमेश्वरको सामु आम्ने सामने हुनेछौँ र आम्ने सामने कुरा गर्नेछौँ। यसरी पल्टाउनुहोस् त पहिलो कोरिन्थी 13 अध्यायमा, पहिलो कोरिन्थी 13 12 पदमा हेर्नेछौँ। पहिलो कोरिन्थी 13 12 पद यहाँ लेखेको छ, किनकि अहिले हामी ऐनाद्वारा धमिलो देख्छौँ, तर त्यस बेला आम्ने सामने देख्नेछौँ भनेछ। अहिले हामी प्रभुलाई हेर्दाखेरि चाहिँ धमिलो देख्छौँ, ऐनामा हेरे जस्तो, तर त्यस बेला जब हामी प्रभुका हुनेछौँ हामीले चाहिँ उहाँलाई आम्ने सामने देख्नेछौँ। अहिले हामीले हेर्ने ऐना चाहिँ बाइबल हो, अनि बाइबलमा चाहिँ हामी प्रभुलाई हेर्न खोजिरहेका छौँ, अनि तर त्यो दिन चाहिँ हामीलाई बाइबल हेरेर आउँदैन, बाइबल बन्द हुन्छ, हामी प्रभुलाई नै हेर्नेछौँ। तर अहिले हेर्ने चाहिँ ऐना हो, कतिको हेर्दै हुन्छ परमेश्वर ले चाहिँ के भन्नु भने मूसालाई चाहिँ मैले आम्ने सामने नै कुरा गरेँ। अनि त्यसैले त हो ऊ चाहिँ 40 दिन जब माथिबाट ओर्लेर आयो है, उसको अनुहारको छाला चाहिँ चम्किरहेको थियो। जब तपाईँ पनि परमेश्वरसँग समय बिताउनुहुन्छ नि, तपाईँ परमेश्वरको वचनमा र उहाँलाई जब हेर्नुहुन्छ है, तपाईँको अनुहार पनि बदलिन्छ। खालि यो चम्किन्छ भने होइन, तपाईँको जीवन नै फरक हुन्छ, अनि अरूहरूले थाहा पाउँछन् के छ यो व्यक्तिसँग। त्यो चाहिँ परमेश्वरसँग समय बिताएर यस्तो हुन्छ। मूसा त्यस्तो थियो, तर योशुसँग चाहिँ परमेश्वरले त्यसरी कुरा गर्नु भएन भने कसरी कुरा गर्नुभयो त्यसपछि? त्यसो भए त्यसको जवाब चाहिँ अघि हामीलाई सङ्केत मिलिसकेको थियो, गन्ती 27 अध्यायमा छ, त्यहाँ लेखेको कुराहरूको अर्थ बुझ्नु हेर्नेछ। योशु मूसा होइन, त्यसैले हरेक व्यक्तिको आफ्नै विशेषता छ। तपाईँ एउटा एक्लै व्यक्ति हुनुहुन्छ, तपाईँ जस्तो अर्को कोही पनि छैन, तपाईँलाई थाहा छ। अनि परमेश्वरले तपाईँलाई चाहिँ एउटा विशेष आफ्नो भाडा बनाउन चाहनुहुन्छ। मूसाले आफूलाई सुम्पिदियो, योशुले आफूलाई सुम्पिदियो, तपाईँले आफूलाई सुम्पन सक्नुहुन्छ, अनि उहाँको सामर्थ्यले काम गर्नुहुन्छ। त्यही पनि यहाँ केही भिन्नताहरू छन्, सबै अङ्गहरू उस्तै हुँदैन। गन्ती 27:21 पदमा चाहिँ अब लेखेको छ फरक यस्तो रहेछ। प्रभुले मूसालाई भन्नुभयो, अनि ऊ भनेको योशु पुजारी एलाजारको सामु उभियोस्। अनि के त र एलाजार पुजारी हारुनको छोरा ले उसका निम्ति उरिमको निर्णय मुताबिक के हो उरिमको निर्णय मुताबिक परम प्रभुको सामु के मागोस् सल्लाह मागोस्। आम्ने सामने म उसलाई सल्लाह दिन्न अब तिमीलाई जस्तो म सर ऊसँग चाहिँ म पुजारीद्वारा बोल्छु। पुजारीद्वारा तपाईँ कसरी बोल्नुहुन्छ प्रभु? उरिमको निर्णयद्वारा भन्छ। त्यसैले अब बुझ्नु पर्यो उरिमको निर्णय भनेको के हो। यो चाहिँ प्रस्थान 28 अध्यायमा हामी पल्टाउनु पर्छ। प्रस्थान 28 अध्यायमा यो चाहिँ महापुजारीको लुगामा हुने एउटा कुरा हो। प्रस्थान 28 को 30 पदमा महापुजारीको एक्लै लुगा हुन्थ्यो। अस्ति इजरायलमा जाँदाखेरि इजरायलीहरूले महापुजारीको लुगा पनि बनाएर राखिरहेछ अनि ज्यादै सुन्दर थियो है। झट्ट हेर्दा चाहिँ निलो भाग देखिन्छ, एउटा विशेष खालको निलो छ त्यो चाहिँ। तर अझ आँखा खिच्ने कुरा चाहिँ के छ भने उसको सुनको मुकुट बाहेक होइन आँखा खिच्ने कुरा चाहिँ उसको छाती छ। छातीमा चाहिँ एउटा छाती पाता भन्ने हुन्थ्यो जसलाई चाहिँ यहाँ सुनको सिक्रीहरूले चाहिँ झुन्ड्याएको हुन्थ्यो। अनि त्यो छाती पातामा चाहिँ 1-2-3 गर्दै 12 मणिहरू र त्यो 12 मणिहरूमा चाहिँ इजरायलको 12 कुलको नामहरू लेखिएको हुन्थ्यो। अनि त्यो चाहिँ महापुजारीको छातीमै उसले बोकिरहनु पर्थ्यो, जसरी हाम्रो महापुजारी प्रभु येशूले चाहिँ आफ्नै छातीमा चाहिँ हामीलाई बोकिरहनु भएको छ पिताको सामु। अनि त्यो भित्र चाहिँ एउटा खल्ती जस्तो हुन्थ्यो, त्यो खल्तीमा चाहिँ एउटा चिज हुन्थ्यो जुन चाहिँ 30 पदमा उल्लेख छ। अनि तिमीले 28:30 न्यायको छाती पातामा है उरिम र तुम्मिम लगाउनु, अनि हारुन परमप्रभुको सामु जाँदा ती उसको हृदयमाथि हो, अनि हारुनले इजरायलीहरूको न्याय परमप्रभुको सामु निरन्तर आफ्नो हृदयमाथि बोकिराखोस्। छाती पातामा उरिम र तुम्मिम लगाउनु रे है, अप्ठ्यारो छ यो के भनेको। हिब्रू भाषामा उरिम चाहिँ उर भन्ने शब्दबाट आउँछ जुन भनेको चाहिँ ओर अथवा उज्यालो भनेको ज्योति। उरिम भनेको चाहिँ बहुवचन हो, उरिम अथवा ज्योतिहरू है। जस्तै करुब भनेको एउटा स्वर्गदूत हो, करुब करुबिम भनेको चाहिँ स्वर्गदूतहरू बहुवचन, उरिम भनेको चाहिँ ज्योतिहरू। अनि हामीलाई यसको विषयमा चाहिँ विस्तृत ज्ञान नभए पनि हामीलाई चाहिँ बाइबलको खण्डहरू पढ्दै जाँदाखेरि चाहिँ के निष्कर्ष निस्किन्छ भने परमेश्वरबाट कुनै न्याय अथवा निर्णय, उहिले शब्द हो न्याय निर्णय, कुनै पनि न्याय अथवा सल्लाह अथवा कुनै न्याय अथवा निर्णय गर्नुपर्दा जब उनलाई थाहै छैन इजरायलीहरू के गर्न, अब शत्रुहरू आक्रमण गर्न आउँदैछ हामी उनीहरूसँग लड्न जाने कि नजाने, राजाको हो राजा त परमेश्वर हो होइन, सल्लाह अब माग्नु पर्यो, मोसा छैन मोसा त आम्ने सामने बोल्थ्यो, अब पुजारी कहाँ जानु पर्थ्यो, अनि पुजारीले पनि के जानु र पुजारीको त्यहाँभित्र चाहिँ यो उरिम र थुमिम भन्ने दुईवटा चिजहरू थियो। अनि कसरी हो त्यो प्रयोग हुन्थ्यो हामीलाई निश्चित रूपमा थाहा छैन, तर त्यो उरिम र थुमिमले चाहिँ बताउँथ्यो जाने कि नजाने। अब त्यो चाहिँ गोटीहरू जस्तो थियो कि के हो त्यो पनि अब त्यो अनुमान मात्र हामीलाई थाहा छैन, तर त्यसबाट चाहिँ निर्णय निस्किन्थ्यो है, हो अथवा होइन, गर अथवा नगर है। अब यो सुले चाहिँ परमेश्वरबाट सल्लाह पाउँदाखेरि त यस्तोमा पो झऱ्यो त, पहिला त धेरै कुरा गर्न पाउँथ्यौँ होइन, देख्दै हुनुहुन्छ है यो सु मोजा होइन। अब त्यसैले परमेश्वरले त्यस समयदेखि चाहिँ इजरायललाई नेतृत्व गर्नुभएको त्यसरी नै, त्यसैले त तपाईँले पढ्नुहुन्छ नि दाउद परमेश्वर उनीहरूसँग म लड्न जाउँ कि नजाउँ पुजारीलाई बोलाउँछ, अनि त्यो उरिम र थुमिम प्रयोग हुन्छ अनि जवाफ आउँथ्यो। कहिलेकाहीँ चाहिँ केही वचनहरू पनि आउँथ्यो, खालि हो यो होइन मात्र होइन म यस्तो गर्नेछु भनेर चाहिँ अङ्गमवाणी पनि आउन सक्थ्यो है। यस प्रकारले परमेश्वरले चाहिँ अब योशुद्वारा इजरायललाई गोठाला गर्ने भयो। अब यो भयो पहिलो भाग. दुईवटा काम भनेको थिएँ होइन, मोस अबारिम डाँडा चढा, त्यहाँ तिमी मर्नेछौ हाम्रो, अनि तिमी चाहिँ अब्राहमको काखमा जानेछौ होइन. अनि त्यसपछि अब्राहम जान्छ अनि माथि गएर फर्केर आउँदैन. तर त्यो घटना हुनुभन्दा अगाडि चाहिँ दुईवटा काम हुनुपर्छ भने एउटा चाहिँ एकजना नियुक्त हुनु पऱ्यो, नियुक्त भयो हाम्रो अध्ययन गऱ्यौँ. दोस्रो भाग चाहिँ के छ, अब कतिको ध्यान दिनुभएको छ, दोस्रो भाग चाहिँ के बाँकी छ अब दाजुभाइहरू? चिया खाएर त्यति निन्द्रा त नलाग्नु पर्ने, भात खाएर निन्द्रा लाग्छ. दिदी बहिनीहरू भनिदिनु त अब यहोशूको नियुक्ति र अर्को चाहिँ लामो वाक्य भन्नलाई लाज लाग्छ मलाई खास हो होइन, जवाब सोध्यो भने चाहिँ उरीबाट थुइन् जस्तो तपाईँहरू भनिदिनुहुन्छ होइन. दाजुहरूलाई आयो के के रहेछ कि बिर्सेकै हो कि क्या, शङ्का लाग्न थाल्यो मलाई त. दोस्रो भाग चाहिँ अब तपाईँहरूको जवाब दिँदैमा छ भने चाहिँ दाजु छैन, त्यो के थियो दोस्रो भाग चाहिँ के भनिन्छ भने मुसा पहाड चढ्नुभन्दा अगाडि के गर्छ अब यहोशूलाई निर्णय गरिसक्यो, अब के गर्छ इजरायललाई शिक्षा दिन्छ. अनि इजरायललाई दिएको त्यो शिक्षा त्यो प्रवचन चाहिँ कहाँ उल्लेख छ, कहाँ लेखिएको छ, व्यवस्थाको पुस्तकमा है, उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था भनेर त्यो पो रहेछ. त्यसैले व्यवस्थाको पुस्तकमा उनीहरू कहीँ पनि हिँडिरहेको छैन, है ठामै बसिरहेछ है. मुसा बोलिरहेछ, भोलि पनि बोल्छ, पर्सि पनि बोल्छ, स्टेन्डमा जान्छ, उनीहरू छलफल गर्छ, मुसाले यस्तो भन्यो भोलि पनि, अनि उनको अन्तिम वचन सकिएपछि अनि त्यसपछि कुरकुर माथि जान्छ, बाई बाई गर्छ होइन भनेर, अनि ऊ कहिले पनि फर्केर आउँदैन. अब छ नि मुसाले के भन्यो त्यो चाहिँ अहिले अनि उसको मुख्य मुख्य कुरा के बतायो त्यो बताउन चाहिँ मैले पर्छ. व्यवस्थाको पुस्तकको मुख्य मुख्य कुराहरू तपाईँले पनि पढ्दै गर्नुहोस् होइन. मलाई पहिला छ नि व्यवस्थाको पुस्तक पढ्दाखेरि यही चिज दोहोऱ्याइरहेको जस्तो लाग्थ्यो पहिला, अनि होइन पढे पढे अनि त्यो छिट्टो त्यो भ्याउँ जस्तो पनि लाग्थ्यो मलाई, अर्को ठाउँमा जाउँ न अनि चाख लाग्यो जस्तो लाग्यो. तर यो पालि जब तपाईँहरूलाई मैले सिकाउनु पऱ्यो नि, जब म अध्ययन गरेँ यो चाहिँ अति नै मलाई चाहिँ चाख लाग्यो, घरिघरि त्यो पढिरहन मलाई मन लाग्यो. अनि के पनि रहेछ भने जब प्रभु येशु ख्रिस्ट यो संसारमा हुनुहुन्थ्यो, उहाँले चाहिँ सबभन्दा बढी प्रयोग गर्नुभएको आफ्नो बोलीमा जवाब दिन शत्रुहरूलाई आफ्नो सङ्कष्टमा आफ्नो समस्याहरूमा परीक्षामा सबभन्दा प्रयोग गर्नुभएको पुस्तक पनि त्यो व्यवस्थाकै पुस्तक रहेछ. तपाईँले तुलना गरेर हेर्नुहोस् उहाँको त्यो उदाहरणहरू. त्यसैले त्यो त हामीले गर्नैपर्छ अहिले भ्याइँदैन पाँच मिनटमा होइन, मुसाले कति दिन लाग्यो थियो हामीले कहाँ पाँच मिनटमा भ्याउने होइन, त्यो त हुँदै हुँदैन. त्यसैले के चाहिँ मात्र कुरा गरौँ भने अलिकति समय छ, मुसाको मृत्युको बारेमा अलिकति अझ हामीलाई चाहिँ विचार गरौँ. परमेश्वरले मुसालाई अति आदर गर्नुभयो त्यो चाहिँ एकदम स्पष्ट छ. जुन तरिकाले उसको मृत्यु भयो नि, अरू जस्तो मरेन, कसैले देख्दा पनि देखेन उसको मरेको शरीर, हेर्दाखेरि त बल्ली छ, ठम ठम हिँडेर गइरहेछ माथि है. अर्थात् परमेश्वरले कहिले पनि मुसालाई चाहिँ एउटा कमजोर अनादरणीय एउटा अवस्थामा भनौँ न एक प्रकारले कसैको आँखामा देख्न पनि दिनु भएन. अनि त्यस्तै कुरा चाहिँ परमेश्वरले अरूलाई पनि गर्नुभएको छ. एकजना चाहिँ हनोक, अर्को चाहिँ एलिया. हनोकको बारेमा एक्चुली उत्पत्ति पाँच अध्यायमा हेरौँ, यो चाहिँ जलप्रलयभन्दा पनि अगाडिको मान्छे हो जो चाहिँ परमेश्वरसँग विश्वासयोग्य साथ हिँडे. तपाईँ र म पनि त्यस्तो किन नगर्ने, परमेश्वरसँग हिँडौँ न है, मसँग हिँडौँ भन्दै हुन्छ परमेश्वर, उहाँसँग हिँडौँ. यति खुसी हुनुभयो परमेश्वर हनोकसँग. वरिपरि एकदम भक्तिहीन मानिसहरूले घेरेको अवस्था थियो, जलप्रलय अब आउन लागिसक्यो होइन, मानव कालो बादलदेखि थालिसक्यो भने जस्तै. तर हनोकलाई चाहिँ एक दिन नमरिकनै उसलाई चाहिँ उठाउनुहुन्छ, मरेको अवस्थामा पनि कसैले देख्दैन. यहाँ उत्पत्ति पाँच अध्यायको चौबिस पदमा यो अचम्मको पद छ बाइबलमा, पाँचको बाइस पनि पढौँ पहिला. अनि मत्तुसेलहलाई जन्माएपछि हनोक 300 वर्षसम्म परमेश्वरको साथ साथ हिँडिरहे, अनि तिनले छोराहरू र छोरीहरू जन्माए. 24 पद, अनि हनोक परमेश्वरको साथ साथ हिँड्थे तब तिनी रहेन भने छ. कस्तो पद हो है, हनोक परमेश्वरको साथ साथ हिँडिरहेकी छन् अनि एक दिन हनोक छैन भने छ. प्राय जस्तो त हिँड्दै हिँड्दै गयो अनि बुढो भयो नि मर्यो हुन्थ्यो नि त धेरै जसोको कथाहरूमा त. तर अनुक चाहिँ हिँड्दा 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 एक दिन छैन अनुक. किन? किनभने परमेश्वरले तिनलाई उठाइ लैजानु भयो भने ऊ चाहिँ हाम्रो भाषा भन्यो भने जिउँदै स्वर्ग लगियो. तर जिउँदै यही शरीर त्यो स्वर्गमा जान सक्छ र तुलना गर्दाखेरि त सक्दैन भन्ने थाहा छ. पहिलो कुरा 15 अध्यायमा लेखा छ, मासु र रगत स्वर्गको राज्यको हकदार हुन सक्छ सक्दैन. त्यसो के भएन? यति हामीलाई थाहा छ कि उसको प्राण र आत्मालाई चाहिँ एकदम नरम सा छुट्याइदियो भने कतातिर, अनि ऊ मरेको कसैले पनि देखेन, अनि उसलाई चाहिँ अहिले एउटा अस्थायी शरीर कुनै दिएको छ. यो पनि होइन चखलाग्दो छ. जो जो विश्वासीहरू बितेर गइसकेका छन् हाम्रो शरण भाइ चक्रुदाय, उहाँ बिना शरीर त हुनुहुन्न, बौरी उठाइ त भएको छैन, तर एउटा अस्थायी शरीरमा चाहिँ हुनुहुन्छ. त्यो कसरी थाहा छ भने किनभने एलिया मूसा देखा पर्छन् है प्रभु येशूको मृत्यु हुनुभन्दा केही दिन अगाडि. त्यसले विभिन्न आधार छ, जस त्यो एउटा विषय छ. तर अर्को एकजना पनि छ यसरी नै मानव जिउँदै स्वर्ग लगिएछ, त्यो चाहिँ एलिया हो. तपाईँले कुनै बेला चाहिँ पहिलो राजा, पहिलो राजा कति अध्याय पत्ता लगाउनु छ तपाईँलाई नै होमवर्क. त्यो चाहिँ पहिलो राजामा छ, त्यो चाहिँ दोस्रो राजा हो क्या अरे, पहिलो राजा होइन दोस्रो राजामा एलिया त एकदम आदरपूर्वक लगिन्छ. उसलाई त एउटा यस्तो हेर्दाखेरि त एउटा रथले लिन आएको जस्तो देखिन्छ, तर रथ चाहिँ रथ होइन, फेरि आगोको है, आगोले बनेको के हो आउँछ स्वर्गदूत. अनि घोडा भनेछ अग्निमय रथ, त्यसमा उसलाई लगिएको छ. उसको पनि शरीर, यो शरीर त अब छोड्नु पर्यो, तर उसलाई पनि आदर साथ स्वर्गारोहण गर्नुभयो. अब तपाईँलाई थाहा छ आजै हामी त्यसरी उठाइन सक्छौँ. पहिलो त्यसो भने कि 4:15-16-17 हाम्रो कण्ठ गर्ने पद छ, त्यहाँ त्यहाँ लेखिएको छ कि प्रभु हावामा देखा पर्नुहुनेछ अनि हामी जीवित रहिरहेकाहरू हामी उठाइनेछौँ. हामीले मृत्यु पनि देख्नु पर्ने छैन यदि प्रभु हालसाले आउनुभयो. मेरो आशा त त्यही छ, मेरो जीवनकालमै प्रभुले मलाई उठाउनुहुनेछ भनेर. थाहा त छैन तर आशा चाहिँ त्यही छ. उहिलेदेखि विश्वासीहरू प्रभु येशूको यो कुनै पनि घडी आगमनलाई हेर्दै जी आउनुहोस् हामी प्रार्थना गरौँ.